ये मजलिसे हैं हमदे खुदा नाते मुस्तफ़ा, इन मजलिसों में होता है कुरान लबकुशा, इन मजलिसों से मिलता है जन्नत का रास्ता, इन मजलिसों की होती है कुछ ऐसे इब्तिदा, साकिर के लब पे पहले खुदा का कलाम है,
चश्मे खुदा में इसका बड़ा एहतराम है।
औज़ु बिल्लाहि मिनश्शैतानिर रजीम, بسم اللہ الرحمن الرحیم، الحمد للہ رب العالمین، بارئ الخلائق اجمعین، ثم الصلاۃ والسلام علی سیدنا ونبینا وطبیب قلوبنا ومولانا ومولى الثقلين جد الحسن والحسين ابي القاسم محمد واهل بيته الطيبين الطاهرين المعصومين الذين اذهب الله عنهم الرجس وَطَهَّرَهُمْ تَطْهِيرًا وَلَعْنَةُ اللَّهِ عَلَىٰ أَعْدَائِهِمْ أَجْمَعِينَ مِنَ الْآنَ إِلَىٰ قِيَامِ يَوْمِ الدِّينِ أَمَّا بَعْدُ فَقَدْ قَالَ مَوْلَانَا أَبُو عَبْدِ اللَّهِ الْحُسَيْنِ عَلَيْهِ السَّلَامُ وَإِنِّي لَمْ أَخْرُجْ عَشْرًا وَلَا بَطِرًا وَلَا مُفْسِدًا وَلَا ظَالِمًا وَإِنَّمَا خَرَجْتُ لِطَلَبِ الْإِصْلَاحِ فِي أُمَّتِ جَدِّي وَأُرِيدُ أَنْ آمُرَ بِالْمَعْرُوفِ وَأَنْهَى عَنِ الْمُنْكَرِ وَأَسِيرَ بِسِيرَةِ جَدِّي وَأَبِي عَلِيِّ ابْنِ أَبِي طَالِبٍ۔ پروردگار عالم آپ تمام عزیزان کی توفیقات خیر میں اضافہ فرمائے، اور خداوند منان ہم سب کو حقیقی معنوں میں عزاداران سید الشہداء میں شمار ہونے کی توفیق عنایت فرمائے۔ الحمدللہ ہماری گفتگو شناخت عاشورا کے عنوان سے تھی، اور عاشورا کے مختلف جو زاویے اور مختلف جہات ہیں ان کو بیان کر رہے تھے۔ ان زاویوں میں سے ایک زاویہ یہ تھا کہ سید الشہداء نے اپنے قیام کا ہدف اصلاح امت قرار دیا، وَإِنَّمَا خَرَجْتُ لِطَلَبِ الْإِصْلَاحِ فِي أُمَّتِ جَدِّي، کہ میرا خروج، میرا قیام نانا رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کی امت کی اصلاح کے لیے ہے۔ انشاءاللہ آئندہ ایک دو جلسات میں عرض کریں گے کہ بعض حضرات جو کہتے ہیں کہ سید الشہداء کا یہ جو قیام ہے، اس قیام کا کوئی ہدف نہیں تھا، اور یہ فقط اور فقط حسین ابن علی کی ایک شخصی ذمہ داری تھی، پرسنل ذمہ داری تھی، جس ذمہ داری کو سید الشہداء نے انجام دیا۔ یہ جملہ بیّن دلیل ہے، واضح دلیل ہے کہ حسین ابن علی کا قیام ہدف مند قیام تھا، اور اس ہدف کو بھی خود حسین ابن علی بیان کر رہے ہیں۔ وَإِنَّمَا خَرَجْتُ لِطَلَبِ الْإِصْلَاحِ فِي أُمَّتِ جَدِّي، نانا رسول اللہ کی امت کی اصلاح کے لیے نکلا ہوں میں، اور ظاہر سی بات ہے کہ یہ اصلاح امت ایک ایسا عنوان ہے جو فقط حسین ابن علی کے ساتھ مخصوص نہیں ہے، جو بندہ بھی پیغمبر اکرم صلی اللہ علیہ وآلہ وسلم کی امت میں ہے اس کی ذمہ داری ہے کہ اپنی توان کے مطابق، اپنی وسعت کے مطابق اصلاح کو انجام دے. لہذا آپ نہیں کہہ سکتے کہ یہ ایک قیام فقط شخصی اور پرسنل ذمہ داری تھی، نہ عمومی قیام تھا. کہ انشاءاللہ اس کی وضاحت آئندہ ایک دو جلسے میں عرض کریں گے تفصیلات کے ساتھ. گزشتہ مجلس میں عرض ہوا کہ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کی رحلت کو فقط 50 سال گزرے ہیں. اس مختصر مدت میں امت کے اندر بہت سارے فسادات آ چکے تھے، اور ان فسادات کی اصلاح کرنا ضروری تھی. کہ آج میں فقط اس فہرست کو بیان کرتا ہوں تاکہ ایک اور اگلے مرحلے میں داخل ہو جاؤں، ایام بھی گزر رہے ہیں تاکہ چند اور زاویے بھی عرض کر سکوں. اس حوالے سے میں نے کل 3 فسادات کی طرف اشارہ کیا تھا کہ 3 فساد واضح طریقے سے موجود تھے، یا ان فسادات کو میں نے عرض کیا تھا کہ یوں بھی کہہ سکتے ہیں کہ وہ ایسے عوامل اور اسباب کہ جو انسان کو ولی خدا سے، انسان کامل سے دور کر دیتے ہیں. پہلا سبب جہالت تھا، کہ جہالت ایک ایسا مرض ہے کہ جس مرض نے ہمیشہ نقصان دیا ہے اور آج تک ہم بھگت رہے ہیں. دوسرا سبب ضعف ارادہ تھا، ارادے کی سستی، کاہل انسان کچھ بھی نہیں کرنا چاہتا، جانتا ہے لیکن بہرحال ارادے کا ضعف انسان کو بالکل پیچھے کر دیتا ہے. تیسرا سبب کہ جو انسان کو ولی خدا سے دور کرتا ہے، یا تیسری بیماری جو اس وقت امت اسلامیہ میں بڑے پیمانے پر رائج تھی، وہ ڈر، خوف حد سے زیادہ، کہ بہرحال ان کی میں نے وضاحت کی تھی. چوتھا ایک اور سبب، کہ یہ سبب بھی اہم ہے، کہ جو انسان کو ولی خدا سے بھی دور کرتا ہے اور دوسرے طرف سے انسان دیکھے کہ وہ ایسی بیماری ہے جس کی اصلاح کرنا نہایت ضروری ہے، وہ ہے مقام، جاہ، ریاست اور پوسٹ کی لالچ. یہ بھی ایک بہت بڑی بیماری ہے کہ بہت سارے لوگ اس ریاست طلبی کی بیماری میں پھنسے ہوئے تھے. مقام، مثلا آپ سنتے رہتے ہیں کہ عمر ابن سعد ظاہر میں ایک صحابی رسول کا بیٹا ہے، سعد ابن ابی وقاص کوئی پیغمبر اکرم کے صحابہ میں سے ڈھکی چھپی شخصیت نہیں ہے، اس صحابی رسول کا بیٹا ہے عمر ابن سعد، اور کسی حد تک اہل بیت اطہار کے ساتھ رشتہ داری بھی ہے، بالاخر قریش میں جاتا ہے یہ بندہ بھی. لیکن وہی لالچ، وہی مقام، ریاست کی لالچ کہ رائے کی حکومت اتنا اندھا بنا دیتی ہے کہ جانتا ہے کہ حسین ابن علی کون ہے، لیکن اس کے بعد بھی جاتا ہے اور تاریخ کو اٹھا کر دیکھیں، پتہ چلتا ہے کہ یہ عمر بن سعد کوئی معمولی بندہ بھی نہیں تھا، ایک عالم بندہ تھا، پڑھا لکھا بندہ تھا، کسی حد تک ظاہری طور پر دیندار انسان بھی تھا. اصلاً ایک سبب جو اس کو سید الشہداء کے مقابل میں جو لشکر بھیجا جاتا ہے، اس لشکر کا رئیس اس عمر ابن سعد کو بنایا جاتا ہے، اس کی اپنی موقعیت ہے، معاشرے کے اندر ایک حیثیت رکھنے والا بندہ ہے. البتہ اس میں شک نہیں ہے کہ اہل بیت کے خاندان کے ساتھ نہ یہ نہ اس کا والد کوئی بھی نہیں بنتا تھا. اسی لیے وہ بندے جو اتنے عرصے سے ایک تہمت لگاتے ہیں کہ سید الشہداء کو کربلا کے اندر خود امام حسین کے شیعوں نے قتل کیا تھا، ان کے منہ پر یہ تماچا ہے کہ عمر بن سعد کوئی تاریخ کو اٹھا کر دیکھے یہ کون سے خاندان سے تعلق رکھتا ہے. حتیٰ سعد بن ابی وقاص ان افراد میں سے کہ امیر المومنین کی ظاہری خلافت کے زمانے میں بھی اس نے علی کی بیعت نہیں کی تھی، خباب ان کو شیعیان امام حسین میں سے قرار دیں گے. سعد بن ابی وقاص جو اس کا باپ ہے, جس نے جگہ جگہ پر ان مقامات کو دیکھا تھا کہ رسول اللہ نے امیر المومنین کے لیے کیا کچھ نہیں کہا, لیکن بعد میں بھی برحال ان افراد میں سے کہ جنہوں نے امیر المومنین کی بیعت نہیں کی, تو آپ ان کو شیعیان علی میں سے قرار دیں گے. یا اس کے علاوہ عبید اللہ ابن زیاد کو بھی, عبید اللہ ابن زیاد کون ہے؟ زیاد ابن ابی زیاد اپنے باپ کا بیٹا, کہ برحال یہ بھی تاریخ کا ایک عجیب واقعہ ایک لحاظ سے کہا جائے کہ لطیفہ ہے اور بدعات میں سے ہے کہ ملک کیا جاتا ہے اس سے مفادات حاصل کرنے کے لیے, شام کی حکومت اس کو اپنی طرف کھینچنے کے لیے اس کو ملک کر دیتے ہیں. حتیٰ سید ابوالعلیٰ مودودی تک خلافت و ملوکیت میں لکھتے ہیں کہ جو شام کی حکومت نے مختلف بدعات پیدا کی تھی, ان بدعات میں سے ایک بدعت یہ تھی کہ ایک ایسے شخص کو اپنے ساتھ ملحق کیا کہ جو شرعی طور پر اس کے ساتھ ملحق نہیں ہو سکتا تھا, کہ اسے واضح تر میں نہیں عرض کر سکتا. یہ لوگ ہیں وہ کہ جو مقام پوسٹ اور اس کی لالچ میں حسین ابن علی کے مقابلے میں آتے. خود جانتا ہے عمر ابن سعد, ایک سبب یہ بھی تھا کہ جو اس امت میں اس وقت بڑے پیمانے پر موجود تھا, ہر کوئی بندہ لالچ میں تھا. بہرحال اس کے علاوہ کہ فہرست فقط بیان کر رہا ہوں, مال و دولت کی لالچ, کہ دنیا کی لالچ عمومی طور پر اور مال و دولت کی لالچ خصوصی طور پر, یہ بھی ایک سبب تھا جس نے لوگوں کو آمادہ کیا کہ حسین ابن علی کے مقابلے میں آئے. واقعی مال انسان کو اس حد تک اندھا کر دیتا ہے کہ عاشورہ کی تاریخ, کربلا کی تاریخ اس سے بھری پڑی ہے. ایک اور سبب, ایک اور بیماری جو اس وقت معاشرے کے اندر تھی اور آج بھی بڑے پیمانے پر آئے, وہ بیماری یہ کہ اپنے خاندان سے, اولاد سے, ہمسر سے, گھر والی سے, بیوی بچوں سے, اپنی شخصی زندگی سے حد سے زیادہ محبت. اسلام کہتا ہے کہ اولاد کے ساتھ محبت کرے انسان, اپنے خاندان کے ساتھ محبت کرے, لیکن یہ محبت اس وقت تک ممدوع ہے جب انسان کو خدا کی راہ سے نہ ہٹائے. اگر انسان خدا کی راہ سے ہٹ جاتا ہے تو یہ محبت بھی کسی کام کی نہیں. واقعاً یہ بڑے پیمانے پر تھا کہ تاریخ کا ایک بہت بڑا کردار عبید اللہ ابن حر جعفی, کہ اس کی بھی عجیب تاریخ ہے. سید الشہداء جب جا رہے ہیں تو راستے میں عبید اللہ ابن حر جعفی امام کے پاس بالکل قریب میں ہے, سید الشہداء اس کی طرف پیغام بھیجتے ہیں کہ ہمارے ساتھ مل جا. کہتا کہ میں جانتا ہوں, آپ کو بھی جانتا ہوں, آپ حق پر ہیں, آپ کی شخصیت سے بھی آشنا ہوں, لیکن آپ کے ساتھ نہیں چل سکتا کیونکہ میں جانتا ہوں کہ کوفے والے اس طریقے کے افراد ہیں. بہرحال میرے اپنے بیوی بچے خاندان ہے, ابھی میں مرنا نہیں چاہتا, البتہ یہ کر سکتا ہوں کہ یہ میرا گھوڑا اتنا بہترین گھوڑا ہے کہ بہرحال اس سے بہتر گھوڑا نہیں ہو سکتا, یہ میں آپ کو دے سکتا ہوں. کہ یہاں پر سید الشہداء وہ تاریخی جملات کہتے ہیں, وما کنت متخذ المذلین عضدا, گمراہ لوگوں کو ہم اپنا بازو نہیں بناتے. ما جئناک لفرسک وسیفک, تمہارے پاس ہم تمہارے گھوڑے اور تمہاری تلوار کی وجہ سے نہیں آئے, انما اتیناک لنسالک نصرا, تمہارے پاس آئے تاکہ تم ہمارے مددگار بنو, ہمارے ساتھ چلو. جہاں پر دیکھ رہے ہیں یہ بیماری, اولاد کے ساتھ حد سے زیادہ محبت. ایک اور سبب کہ جو اس وقت بہت زیادہ رائج تھا, خود خاندانی تعلق, ذات پات کا مسئلہ, قبیلائی سسٹم, یہ اس زمانے میں بھی تھا, آج کے زمانے میں بھی ہے. اس قبیلائی محبت کی جہالت نے ऐसा माहौल पैदा किया कि हुसैन इब्न अली करबला में शहीद हो जाते हैं। और यहां पर मैं ब्रैकेट में ये जुमला कहूंगा कि ये जितनी भी जहालतें हैं इनको हमें अपने अंदर से उखाड़ के फेंकना चाहिए, लेकिन खुदा जानता है आज भी हम देखते हैं उसका फलां कबीला, उसका फलां कबीला, उसका फलां कबीला। एक कबीला मगर क्या हैसियत रखता है? कुरान कहता है कि हमने ये सारा सिस्टम रखा, जअलनाकुम शउबं व कबाइल लितआरफु, फकत शनाख्त का वसीला है। इन अकरमकुम इंदल्लाहि अतकाकुम, खुदा की बारगाह में इज्जत वाला वो बंदा है जो मुत्तकी इंसान है, जो परहेजगार इंसान है। लेकिन आज भी हम इन जहालतों को देखते हैं। हत्ता पढ़े लिखे लोग दुनियावी तालीम को छोड़े, इस हमारी फील्ड के अंदर पढ़े लिखे लोग खुद इस जात पात को मद्दे, ये तो फलां कबीले से ताल्लुक रखता है, ये तो फलां कबीले से ताल्लुक रखता है, वो तो फलां कबीले से ताल्लुक रखता है, ये कौन सी जहालत है? यही वो जहालत है कि जिन जहालतों के खिलाफ हुसैन इब्न अली ने क़याम किया। यही वो फसादात है कि जिन फसादात को ख़त्म करने के लिए हुसैन इब्न अली उठते हैं। वइन्नमा खरजतु लितलबिल इस्लाह, यानी इस किस्म के फसादात से तुम्हें निजात दो। इसके अलावा एक और बड़ा कि इंशाल्लाह इसके बारे में हम बाद में ज़रूर गुफ्तगू करेंगे, बेतफावत लोग। हुसैन इब्ने अली के शहीद होने में इन लोगों का भी बहुत बड़ा किरदार है। एक तरफ से हक हो, दूसरी तरफ से बातिल हो, और तीसरा तबका ऐसा हो जो खामोश तबका है। खूब ऐसे नहीं है कि ये खामोश तबका मुजरिम नहीं है, इन लोगों की खामोशी की वजह से खूब करबला बपा होती है। मेरा क्या जाए, मेरा क्या ताल्लुक, मैं तो खामोश बैठा हूं, मैं ना इधर हूं, मैं ना उधर हूं। ये खामोश तबका खतरनाक तबका है। इंशाल्लाह इसके बारे में गुफ्तगू होगी, क्योंकि ये जो वसीयत का एक हिस्सा है खसूसियत से इसके बारे में, व उरीद अन आमुर बिल मारूफ व अनहा अनिल मुनकर, इस खामोश तबके की वजह से। ये खामोशी ये एक बहुत बड़ा फसाद है, जिस फसाद को ख़त्म करने के लिए हुसैन इब्न अली क़याम करते। और एक ग्रोह कीने और हसद रखने वाला भी है, खुदा अहले बैत अतहार के साथ। ये तकरीबन वो 10 आमिल हैं कि और भी बहुत सारे, आप अगर आहिस्ता आहिस्ता बयान करें तो और भी बहुत सारे आमिल हो सकते हैं, लेकिन बहरहाल ये चंद वो अवामिल कि जिनको 10 अवामिल की सूरत में मैंने आपकी खिदमत में अर्ज किया, जो इंसान को वली खुदा से दूर भी कर देते हैं और जिनकी इस्लाह की भी जरूरत है। इसीलिए हुसैन इब्न अली मक्का को छोड़ते हैं कि मैंने अर्ज किया था, ये छोटे छोटे सवालात ऐसे हैं जो मामूलन पूछे भी जाते हैं और इनके जवाबात भी आने चाहिए। मशहूर एक सवाल जो उठाया जाता है, मुझसे भी बाज़ लोगों ने पूछा भी सही, कि इमाम हुसैन अलैहिस्सलाम ने मक्के को क्यों छोड़ा? जाहिर में हमने जो बयान किया, मक्का ऐसी जगह है जो अमनियत की जगह है, वमन दखलहू कान आमिना, अमनियत की जगह है, हर किस्म के लोग वहाँ पर आ रहे हैं। खुब हुसैन इब्न अली इस जगह को क्यों छोड़ रहे हैं? मक्के में रहते। और मशहूर यह है कि इमाम हुसैन अलैहिस्सलाम ने हज को नीमे तमाम छोड़कर, हज को आधे में छोड़कर हुसैन इब्न अली अहराम हज से खारिज हुए, मशहूर ऐसे। हालांकि इस तरीके से नहीं है, क्योंकि इमाम हुसैन अलैहिस्सलाम ने 8 ज़िलहज को मक्का छोड़ा है और हज का आगाज 9 ज़िलहज की रात से होता है। लिहाजा अभी तक इमाम हुसैन हज में दाखिल ही नहीं हुए थे, बाकी जैसे ही आप 3 शाबान को मक्के में पहुंचे थे उम्र मुफरदा इमाम हुसैन ने अंजाम दिया था, अभी मौला हज में दाखिल नहीं हुए थे। यह गलत मशहूर है कि हज के अहराम इमाम हुसैन अलैहिस्सलाम ने तोड़े। अलबत्ता अगर यह कहा जाए तो ठीक है कि अय्याम हज थे, हज कर सकते थे, لیکن حج کو انجام نہیں دیا. مکہ کو امام حسین علیہ السلام چھوڑتے ہیں. سوال مکہ کو کیوں چھوڑ رہے ہیں حسین ابن علی؟ ظاہری طور پر تو ایک مضبوط جگہ ہے، اچھی جگہ ہے، اور جو دنیاوی طریقے سے سیاستدان قسم کے لوگ تھے انہوں نے اپنا مقر اسی مکے کو بنایا تھا، تو امام حسین علیہ السلام مکہ کو کیوں چھوڑ رہے ہیں؟ اس کا پہلا جواب تو یہ ہے جو تواریخ سے بھی پتہ چلتا ہے اور امام حسین علیہ السلام نے بھی خود بیان کیا ہے، وہ یہ تھا کہ یزید نے کچھ افراد ایسے بھیجے تھے جو احرام کی شکل میں آ کر حسین ابن علی کو چھپ کے شہید کرے، اور ظاہر سی بات ہے کہ اس زمانے کی جو سیاست تھی اگر اس طریقے سے امام حسین علیہ السلام کو شہید کر دیا جاتا تو بہرحال خون نے جو تاثیر دکھانی ہے اس طریقے کی تاثیر نہ دکھا سکتا. کربلا جو آج کربلا ہے اس طریقے سے ہمارے سامنے رونما نہ ہوتی. یہ امام حسین علیہ السلام نے خود، ان سے جب پوچھا گیا تو امام حسین علیہ السلام نے خود فرمایا. یا ایک اور سبب کہ جو ایک تاریخی حقیقت کی طرف بھی اشارہ ہے، وہ ابن زبیر، عبداللہ ابن زبیر، کہ ظاہر میں اس خاندان سے وہ بھی نہیں بنتا، جنگ جمل اس کی واضح دلیل ہے، اور حتیٰ کہ اس سید الشہداء کے قیام کے بعد، کربلا کے بعد جب وہ مکے کے اندر اپنی حکومت کو برپا کرتا ہے تو اپنی حکومت کے زمانے میں اصلاً خطبے سے پیغمبر اکرم پر صلوات کو بھی نکال دیتا ہے. خوب اتنی تو محبت تھی اس کو اس آل نبی کے خاندان سے اور پیغمبر کے خاندان سے، لیکن بہرحال علنی طور پر بھی کچھ نہیں کہہ سکتا. امام حسین علیہ السلام کو جب اس نے ظاہری طور پر کہا کہ مولا آپ مکہ کیوں چھوڑ رہے ہیں، تو یہاں پر سید الشہداء نے اشارتاً اس کی اپنی خود تاریخ کی طرف بھی اشارہ کیا اور سر اور راز بھی بیان کیا کہ میں مکہ کو کیوں چھوڑ رہا ہوں. ابن زبیر کے جواب میں، یہ تاریخوں میں موجود ہے، حتی الکامل ابن اسیر میں بھی یہ ہے کہ حسین ابن علی نے جواب دیا، اِنَّ ابی حدثنی، میرے والد بزرگوار نے فرمایا ہے کہ ان لہا قبشن، اس مکے کے اندر ایک گوسفند ہے، ایک دمبا ہے، کہ بہی تستحل حرمتہا، اس دمبے کی وجہ سے اس حرم الہی کی حرمت کو پامال کیا جائے گا. فما احب ان اکون انا ذالک القبش، اور میں نہیں چاہتا کہ وہ گوسفند میں بنوں. کہ تاریخ نے بتایا کہ یہ گوسفند پھر کون تھا، دمبا کون تھا جو اسی مکے میں حرم الہی کے اندر ذبح ہوا. یہی ابن زبیر تھا، یہی بندہ یہاں پر سبب بنا کہ بہرحال اس نے کعبۃ اللہ کی پناہ لینا چاہی، لیکن وہ شام کی حکومت کہ جو حسین ابن علی کی حرمت کو پامال کر چکی ہے، تو ظاہر سی بات ہے کہ پھر اس نے کعبے کو کیا چھوڑنا ہے. یا میں دوسرے لفظوں میں یوں بھی کہوں، اگر ایک معاشرے کے اندر انسان کامل ولی خدا کی حرمت پامال ہو جائے تو یقین مانے اس معاشرے کے اندر حرمت خدا بھی پامال ہو جاتی ہے. واقعاً ایسے ہوا، کعبۃ اللہ کیسے حرمت پامال ہوئی. لہذا امام حسین نے مکہ کو چھوڑا. اچھا، وقت بھی گزر گیا. ایک اور نکتہ یہاں پر، ابن عباس آگے بڑھتے ہیں. عبداللہ ابن عباس بھی ان افراد میں سے تھے کہ جن لوگوں نے حسین ابن علی کو کہا کہ آپ کو مکہ نہیں چھوڑنا چاہیے، بلکہ اگر آپ اتنا اصرار ہی کرتے ہیں تو پھر آپ یمن چلے جائیں. یمنی امیر المومنین کے محب تھے، उनमें से अक्सरियत को इस्लाम की तरफ लाने वाले अमीरुल मोमिनीन हैं, इमाम हुसैन अलैहिस्सलाम से मोहब्बत करने वाले थे। अब्दुल्ला इब्ने अब्बास कहते हैं कि मौला अगर आपने जाना भी है तो कूफे की तरफ ना जाए, आप यमन की तरफ चले जाए। यमन एक ऐसी सरजमीन है, वहां पर बहुत सारे कले भी हैं और आपके चाहने वाले भी हैं, वो लोग आपकी कुमक करेंगे, मदद करेंगे। लेकिन इमाम हुसैन अलैहिस्सलाम यमन का भी इंतखाब नहीं करते, इमाम मासूम है, यमन का भी इंतखाब मौला नहीं करते। अच्छा, यमन का क्यों इंतखाब नहीं किया? कि बहरहाल जो भी बंदा तारीख को जानता है उसके लिए ये सवाल बिल्कुल रोशन है। यमनी अगरचे अमीरुल मोमिनीन से मोहब्बत करते थे, लेकिन बहरहाल कूफे के मुकाबले में वो और ज्यादा ज़ईफ लोग थे। कूफा फिर भी एक पायगाह था, एक मरकज था, लेकिन यमनी ज़ईफ लोग थे। और तारीख ने बताया, हत्ता अमीरुल मोमिनीन के ज़माने में जंगे सिफीन के बाद, जंगे नहरवान के बाद, जब अमीरुल मोमिनीन बार बार लोगों को कह रहे थे कि आप चलें इस शाम के फितने को ख़त्म करें, लेकिन लोगों ने अली का साथ नहीं दिया। उस ज़माने में भी जब लोग बिल्कुल सुस्त पड़ गए शाम की हुकूमत की तरफ से, अमीरुल मोमिनीन की हुकूमत के मुख्तलिफ इलाकों पर हमले किए जाते थे कि जिसको तारीख इस्लाम में गारात के नाम से कहा जाता है, उन गारात में से एक गारत खुद इस यमन पर हुई। अमीर शाम के ज़माने में बुसर बिने अबी अरतात नामी के जालिम तरीन शख्स, हिज्जाज बिन यूसुफ और बुसर बिन अबी अरतात की तारीख के स्याह तरीन किरदारों में से, उसने इसी यमन पर हमला किया। यमन के अंदर उबैदुल्ला इब्न अब्बास, अब्दुल्ला इब्न अब्बास के भाई उबैदुल्ला इब्न अब्बास अमीरुल मोमिनीन की तरफ से गवर्नर हैं, लेकिन लोगों ने साथ छोड़ दिया। पूरी शाम की फौज नहीं आई, एक टोली आई है यमन पर हमले करने के लिए। उबैदुल्ला इब्न अब्बास इनको कहते हैं कि थोड़ा सा साथ दो, इनको भगाएंगे, लेकिन लोगों ने उबैदुल्ला इब्न अब्बास को भी तनहा छोड़ दिया। हत्ता के वो मजबूर हुआ उबैदुल्ला इब्न अब्बास के यमन को छोड़े और कूफे की तरफ आए। और ये भी तारीख की अजीब सितम जरफी कहें या तारीख का अजीब किरदार कहें कि इसी उबैदुल्ला इब्न अब्बास के दो बेटे बुसर इब्न अबी अरतात ने मार दिए, कत्ल कर दिए। शाम की इस फौज ने उबैदुल्ला इब्न अब्बास के दो बेटों को कत्ल किया। यही उबैदुल्ला इब्न अब्बास इमाम हसन अलैहिस्सलाम के ज़माने में देखते हैं, मौला जब इसको लश्कर की रियासत देते हैं दुनिया की वजह से, पैसे की वजह से, हसन इब्न अली को छोड़ देता है। वही शाम की हुकूमत जिसने इसके दो बेटों को कत्ल किया है, लेकिन बहरहाल इमाम हसन को भी छोड़ के चला जाता है। यमनी इस एतबार से सुस्त लोग थे, लिहाजा वहां पर जाना इतना मुनासिब अमल नहीं था। एक और सबब, तीसरा सबब यमन के लिहाज से, यमन उस वक्त के इस्लामी दुनिया से बिल्कुल कटा हुआ था, साइड पर इलाका था, आलम इस्लाम से बिल्कुल दूर था, कटा हुआ इलाका था, किसी हद तक मरकजी इलाकों में शुमार नहीं होता था। लिहाजा हुसैन इब्न अली ने इंतखाब एक मरकजी जगह का करना है, बिलाखरे कूफा शाम के मुकाबले में एक मरकजी हैसियत रखता है। इसके अलावा शायद सबसे बड़ा सबब, यमन वो इलाका है कि रसूलुल्लाह की रहलत के बाद इर्तिदाद की जो मुख्तलिफ तहरीकें उठी, जो लोग मुर्तद हुए, जिन लोगों ने इस्लाम को छोड़ दिया, कुछ तहरीकें इस यमन से भी उठी थी। यमन का साबका यह है कि पैगंबर अकरम के बाद मुर्तद हो जाते, तहरीकें उड़ती हैं। अब शाम की हुकूमत प्रोपेगंडा में तो माहिर है, अब ऐसे आलम में अगर हुसैन इब्ने अली यमन की तरफ चले जाते हैं तो फौरन इमाम हुसैन अलैहिस्सलाम पर भी वही इर्तिदाद का फतवा लगा दिया जाता। अब ये साबका है यमनियों का कि ये लोग मुर्तद हो जाते थे और हुसैन इब्ने अली फिर भी उनकी तरफ चले गए। बहरहाल इसके अलावा और भी बहुत सारे असबाब हैं कि जिसकी वजह से इमाम हुसैन अलैहिस्सलाम ने यमन का इंतखाब नहीं किया, और इसकी बेहतरीन दलील यह भी है, एक और सबब भी आप कहें इसको। इमाम हुसैन ने जैसे ही मदीने को छोड़ा, यमनियों की तरफ से उस तरीके से जिद्दी दावत सामने नहीं है कि बाकायदा हुसैन इब्ने अली को दावत दी हो। अब रजब से, रजब के आखिर से इमाम हुसैन ने मदीना छोड़ा है, शाबान में मक्के में पहुंचे हैं, शाबान है, रमजान है, उसके बाद शवाल है, ज़िकाद है, ज़िलहज तक हुसैन इब्न अली खुद इस मक्के के अंदर मौजूद है, लेकिन उस तरफ से कोई दावतनामा नहीं है। तो लिहाजा ये यमन की सरजमीन का इंतखाब भी नहीं किया जा सकता था। इमाम हुसैन अलैहिस्सलाम ने कूफे का इंतखाब किया कि इंशाअल्लाह, आज तो वक्त गुजर गया, आने वाली एक दो मजलिसों के अंदर खुद कूफे के हालात को भी बयान करेंगे कि हुसैन इब्न अली ने कूफे का इंतखाब क्यों किया, और उसके बाद आखिर कूफियों ने साथ क्यों छोड़ा, क्या था आखिर। इतने खतूत लिखने वाले, अलबत्ता यहां पर सिर्फ मैं एक जुमला कहना चाहता हूं कि कूफे की आबादी उस वक्त बहुत ज्यादा आबादी थी, 2 लाख के करीब आबादी है। इमाम हुसैन अलैहिस्सलाम को दावत देने वाले जो खतूत के बारे में भी बाज़ लोग मुबालगा करते हैं, अतः 18,000 खतूत तक भी लिखा गया है, लेकिन पुराने तारीख की किताबों में इसके कोई मुस्तनद अस्नाद नहीं मिलती। खतूत थे, बड़े पैमाने पर खतूत थे, लेकिन इतनी तादाद नहीं थी। लिहाजा कूफे के अंदर जो एक मुख्तसर गुरोह शियाने हैदर कर्रार का था, तो उनके मुकाबले में भी बहुत सारे लोग थे। अगर मैं इसको भी मान लूं कि जाहिरन मानने के लायक नहीं है कि 18,000 खतूत को भी मानूं, बहरहाल 2 लाख की आबादी है, दूसरे लोग भी तो थे इसी कूफे के अंदर भी, कि इंशाल्लाह जब उसकी साख्त को बयान करेंगे तो पता चलेगा कि इसी कूफे के अंदर बनी उमैया के मानने वाले भी मौजूद हैं, बड़े पैमाने पर मौजूद हैं, ये लोग भी थे। बहरहाल करबला एक अजीम इंसानियत साज कैंप का नाम है। ये जितनी भी बीमारियां मैं आपको बयान कर रहा था, इन तमाम बीमारियों का लुब लुबाब अगर सबब बयान करूं तो वो ये है कि इंसान अपनी आखिरत से गाफिल हो चुके थे, आखिरत को भुला चुके थे, सब कुछ इस दुनिया को समझ रहे थे। ऐसे आलम में सबसे बड़ी इस्लाह यह थी कि लोगों के अंदर आखिरत की मोहब्बत पैदा की जाए, इस अकीदे को मजबूत किया जाए, ऐसे लोगों की तरबियत की जाए कि लोग मौत से डरे नहीं, मौत से मोहब्बत करें। और यही हमें करबला के किरदारों में नजर आता है, जगह जगह पर। हत्ता वो बच्चे के जिनके बारे में तारीख लिखती है कि लम यबलुगिल हुल्म, बुलूगत के जमाने तक भी नहीं पहुंचे, लेकिन मौत से मोहब्बत है। ہاں عزیزو، آپ بھی متوجہ ہو گئے ہوں گے کہ میں کس کا تذکرہ کرنا چاہ رہا ہوں. میں اس قاسم ابن حسن کا تذکرہ کرنا چاہتا ہوں کہ ظاہری طور پر بلوغ کے مرحلے پر بھی نہیں پہنچا، لیکن شہادت، اس کی عطش جہاں پر تمام لوگوں کے اندر ہے، وہاں پر قاسم ابن حسن کے وجود میں بہت زیادہ نظر آتی ہے. شب عاشور جب امام حسین علیہ السلام عاشورہ کے دن کے حالات بیان کر رہے ہیں، وہ شہید ہوگا، وہ شہید ہوگا، وہ شہید ہوگا، اجلت میں یہ بچہ کہ جس کی عمر مقاتل نے 13 یا 14 سال لکھی ہے، البتہ بعض میں 16 سال بھی آیا ہے، فوراً سوال کرتے ہیں، چچا کیا کل میں بھی شہید ہوں گا؟ شوق شہادت دیکھیں، اجلت دیکھیں. یہ واقعاً فاستبقوا الخیرات، قرآن جو کہتا ہے فاستبقوا الخیرات، خوب اس کا عملی نمونہ ہے. یہاں پر حسین ابن علی کہتے ہیں یا بنی کیف الموت عندہ، قاسم تم موت کو کیسے محسوس کرتے؟ یہ فقط کربلا میں جواب آ سکتا ہے. احلا من الاصل، شہد سے زیادہ شیرین. ابھی نوجوان ہے، زندگی گزارنی ہے، لیکن نہ دید دیکھے. احلا من الاصل. اور کربلا کے مختلف شہداء کی کچھ خصوصیات ہیں جو منحصر بفرد ہیں، ان کے ساتھ مخصوص ہے. اسی طریقے سے حسن ابن قاسم ابن حسن کی خصوصیات ہے جو ان کے ساتھ مخصوص ہیں. کربلا کے شہداء میں واحد شہید ہے جو شہادت کی اجازت لینے کے لیے اتنا رویا، اتنا رویا، اتنا رویا کہ بے حال ہو گیا. قاسم کے ساتھ مخصوص ہے. آل اللہ، اہل بیت کے خاندان میں سے یہ دوسرا شہید ہے. حضرت علی اکبر کے بعد یہ دوسرے شہید ہیں. اور کربلا کی تاریخ کو اٹھا کر دیکھیں، یہ ان شہداء میں سے ہے کہ تاریخ کہتی ہے کہ جب میدان کی طرف قاسم ابن حسن جا رہے تھے، ابھی چھوٹا ہے، بچہ ہے، کوئی زرہ نہیں آ رہی، بغیر زرہ کے میدان میں گیا ہے، بغیر جنگی خود کے میدان کے اندر گیا ہے. اور میں نے کہا نا، شہادت کی اجلت، اتنی اجلت حتیٰ کہ دشمن روایت کرتا ہے، جب وہ اجازت ملی نا، کہ انشاءاللہ بھی ذکر کریں گے کہ کتنی منتوں کے بعد اجازت ملی، جب وہ اجازت ملی تو شہادت کا اتنا شوق تھا کہ حمید بن مسلم کہہ رہا ہے کہ جب خیام حسینی سے قاسم ابن حسن آ رہے تھے تو خود میں نے دیکھا کہ اس کے پاؤں کے اندر جو جوتی تھی اس میں سے ایک طرف کا تسمہ تک نہیں باندھا تھا، تسمہ تک نہیں باندھا تھا، اتنے شوق کے ساتھ مجھے میدان کی طرف جانا ہے. روایات میں ہے کہ قاسم ابن حسن جب چچا کے پاس آتے ہیں اجازت لینے کے لیے، امام حسن اجازت نہیں دے. قاسم تم میرے بھائی کی نشانی ہو، मैं तुम्हें मौत की कैसे इजाजत दूं? चचा ना मुझे इजाजत दें। कहते हैं कि करबला के मैदान में शायद ये वाहिद वो शहीद है इजाजत लेने के लिए अपने चचा के पांव पे गिर पड़ता है। कासिम कभी चचा के हाथ चूमते हैं, कभी पांव चूमते हैं, कभी हाथ चूमते हैं, चचा मुझे इजाजत दें, चचा मुझे इजाजत दें। लेकिन इमाम हुसैन इजाजत नहीं देते। मकातिल ने लिखा कि कासिम खेमे के एक कोने में आ गए और वहां पर रो रहे हैं, रो रहे हैं, रो रहे हैं। रोते रोते अचानक जहन में एक ख्याल आता है, या बाज़ मकातिल ने लिखा कि उनकी वालिदा ने कहा कि बेटे जब तू छोटा सा था तेरे बाबा इस दुनिया से जा रहे थे, एक तावीज़ तुम्हारे बाजू पर बांधा था और कहा था कासिम जब दुनिया की सबसे ज्यादा मुश्किल घड़ी तुम पर आए तो उस वक्त इस तावीज़ को खोल के देखना। कासिम फौरन खुशहाल हो जाते हैं, भला इससे सख्त घड़ी कौन सी हो सकती है। जैसे ही तावीज़ को खोला, उस तावीज़ के अंदर बाबा के लिखे हुए अल्फाज पर नज़र पड़ी, ए मेरे बेटे कासिम जब देखो अपने चचा को हुसैन को नरगए अदा में घिरा हुआ हो, जब तन्हा हो अकेला हो, कासिम देखो मैं हसन तुम्हें कह रहा हूं अपने चचा पर जान कुर्बान करना। मकातिल ने लिखा कि कासिम आए चचा के पास आए और कहा कि चचा अभी तो मैं ऐसी सिफारिश लेकर आया हूं, शफाअत लेकर आया हूं कि आप भी इसको रद्द नहीं कर सकते। मकातिल ने कहा कि जब इमाम हुसैन की नजर अपने भाई की तहरीर पर पड़ी, मकातिल ने लिखा कि हुसैन इब्ने अली ने कासिम को गले से लगाया, दोनों रोते रहे, रोते रहे, रोते रहे, हत्ता गोशिया अलैहिमा, इतना रोए कि कासिम बेहोश होकर एक तरफ गिर पड़े, हुसैन बेहोश होकर दूसरी तरफ गिर पड़े। इतना हुसैन किसी के जाने पे नहीं रोए। यहां पर बाज़ मकातिल ने लिखा है, बाज़ मकातिल ने लिखा है कि इमाम हुसैन अलैहिस्सलाम ने कासिम की इस आलम में अपनी दुख्तरे नेक अख्तर के साथ निकाह भी पढ़ा। मुझे नहीं समझ में आता हमारे मुआशरे के अंदर पता नहीं क्यों इस मसले पर इतनी हसासियत होती है। बाज़ ने लिखा है, मकातिल में है, हत्ता मरहूम शहरानी जैसी शख्सियत, इतनी बड़ी शख्सियत है, वो भी कहते हैं कि असलन इस निकाह के इनकार करने की कोई वजह नहीं है। बहरहाल इमाम हुसैन अलैहिस्सलाम कासिम को खैमे के अंदर लेकर आते। जैसे ही खैमे के अंदर हुसैन इब्ने अली आए और कहा बहन जैनब वो तबर्रुकात की संदूक लेकर आए। अजीजान मन, जब वो तबर्रुकात की संदूक आई, उस तबर्रुकात की संदूक से इमाम हुसैन अलैहिस्सलाम ने भाई हसन की कबा निकाली, वो कबा कासिम को पहनाई, भाई हसन का अमामा निकाला और वो अमामा कासिम को बांधा। अमामा बांध रहे हैं, बांधते बांधते साहिब अनवार उस शहादा लिखते हैं कि हुसैन इब्ने अली ने वो अमामे को इस तरीके से बांधा जैसे एक बंदा इस दुनिया से जाता है, यानी मैयत को जब अमामा बांधते हैं और तहतुल हनक ऊपर कर देते हैं, हुसैन इब्ने अली ने कासिम को इस तरीके से तैयार किया, गरेबान को चाक किया, माएँ देख रही हैं, बहनें देख रही हैं, पुफी देख रही है कि ये क्या हुआ, हुसैन कासिम को कैसे तैयार कर रहे हैं, अरे इस तरीके तो मुर्दा मैयत को तैयार किया जाता है। बस अजीज़ान मन, कासिम को तैयार किया गया, आपकी ज़हमतों को तमाम करूँ, कासिम मैदान की तरफ आए, बड़ी शजाअत के साथ कासिम ने जिहाद किया, बड़ी शजाअत के साथ बहुत सारे लोग لوگوں کو فی النہار کیا، ایک آخری خاصیت جو آپ کی خدمت میں عرض کروں اور آپ کی زحمتوں کو تمام کروں، ایک خاصیت جو قاسم کے ساتھ مخصوص ہے، کربلا کے شہداء میں کسی کے لیے نہیں ہے، وہ خاصیت یہ ہے کہ کربلا کے میدان میں مختلف لاشیں بھی پامال ہوئے، اس دنیا سے جانے کے بعد سر بھی بدن سے جدا کیے گئے، لیکن یہ سب کچھ ہوا مرنے کے بعد، یہ قاسم واحد شہید ہے جو پامال ہوا لیکن ابھی زندہ تھے، ابھی روح اس قفس عنصری سے پرواز نہیں کر رہی تھی، زندہ تھے، باحیات، اس زمانے میں ان کا بدن پامال ہوا۔ مقاتل نے لکھا، جب قاسم اس زین پر سنبھل نہ سکے، گھوڑے سے زمین پر آئے، جب ان لعینوں نے حملہ کیا، جب حملہ کرنا چاہ رہے تھے، مقاتل نے صرف یہ جملات لکھے کہ مشرق کے گھوڑے مغرب کی طرف دوڑے، مغرب کے گھوڑے مشرق کی طرف دوڑے، حسین شکاری باز کی طرح لپکے لیکن گھوڑے دوڑ چکے تھے۔ ارے حسین جو آئے دیکھا قاسم پامال ہو چکا۔ الا لعنت اللہ علی قوم الظالمین، سیعلم الذین ظلموا ای منقلب ینقلبون۔